آواز دوست کے نامی مقابلہ میری کہانی.
جب میں 10 سال کا تھا, 12 سال کا تھا, تو میں نے گٹار سیکھنا شروع کر دیا تھا.
بہت ڈر لگتا ہے, بچے لوگ کو مارتے ہیں, ابھی بجلی ہے, پیسہ کرنٹ لگاتے,
فون سے رابطہ کرتے, 2 لاکھ روپے لاؤ, اپنے بچیوں کو لے جاؤ.
میری کہانی.
انسان کو ہوش نہیں رہتا ہے, دنیا نا الٹ جاتی ہے.
السلام علیکم سامعین, پروگرام ہے میری کہانی اور میں ہوں آپ کی میزبان شہناز عزیز. تو آج سب سے پہلے تو میں یہ بتا دوں کہ آج کا یہ پروگرام ہم لائیو نہیں کر رہے, بلکہ یہ ریکارڈڈ پروگرام ہے, تو اس لیے آج ہم آپ کے فون کالز نہیں لے سکیں گے اور نہ ہی آپ کے جو فیس بک پہ میسیجز ہیں ان کا براہ راست جواب دے سکیں گے. لیکن آپ یہ پروگرام فیس بک پر بھی سن سکتے ہیں, ریڈیو پر 972 کلوہرٹز پر تو آپ سن ہی رہے ہیں, اور ساتھ ہی آپ اپنے کمنٹس بھی لکھ سکتے ہیں. اگلے ہفتے کا جب پروگرام ہوگا تو میں ضرور آپ کی جو بھی باتیں جواب طلب ہوں گی ان کو پروگرام میں شامل کروں گی. تو آج کے پروگرام میں ہماری پہلی کہانی ذرا مختلف نوعیت کی ہے. مختلف اس لحاظ سے کہ ہمارے آج کے کہانی کار ایک ایسی شخصیت ہیں جو اس سے پہلے ہمارے لیے جاسوس کا کردار ادا کرتے رہے ہیں, یعنی جیمز بانڈ کا کردار. ہماری کھوئی ہوئی چیزوں کو تلاش کرنا, آپ سمجھ گئے ہوں گے کہ سری نگر میں یوسف جمیل صاحب, جنہوں نے کئی خاندانوں کے جو عزیز و اقارب ایک دوسرے سے بچھڑ گئے تھے ان کو ملانے میں ہماری مدد کی اور ملایا, اور یہ کام انہوں نے اس قدر جلدی سے انجام دیا کہ انہیں اسی لیے جیمز بانڈ کا خطاب دے دیا گیا کہ وہ بڑی مستعدی سے یہ کام کرتے ہیں. تو یوسف جمیل صاحب نے ایک بڑی دلچسپ کہانی لکھی ہے, اور یہ ہے ایک ایسے کتے کی کہانی جو پریس کلب کا کتا تھا, یعنی جو ایک کالونی ہے جہاں پہ پریس کے زیادہ تر لوگ رہتے ہیں وہ وہاں کا رہنے والا تھا. یہ کہانی یوسف صاحب نے چند سال پہلے لکھی تھی اور اس میں کچھ تبدیلی بھی آئی اس کہانی کو لکھنے کے بعد, لیکن پہلے ہم ان سے اوریجنل کہانی سنیں گے اور پھر تبدیلی پر بات کریں گے. تو یوسف صاحب ہمارے ساتھ موجود ہیں, السلام علیکم یوسف صاحب.
وعلیکم السلام.
یوسف صاحب, میں نے جیسے کہ ابھی سامعین سے آپ کا تعارف کروایا کہ آج سے پہلے تو آپ ہمارے لیے جیمز بانڈ تھے, لیکن آج آپ ہمارے اس پروگرام کے کہانی کار ہیں. ڈھونڈنے کا کام نہیں ہے بلکہ آج ایک کہانی آپ سنانے والے ہیں, تو کس کی کہانی ہے یہ؟
یہ دراصل ایک کتے کی کہانی ہے جو میں نے 2012 جون 2012 میں لکھی تھی, اور اس کتے کی کہانی بڑی دلچسپ ہے میں ایسا سمجھتا ہوں, اور اس کی اپڈیٹ کیا ہے وہ بھی میں آخر میں بتاتا ہوں. اور میں ذکر جو کر رہا ہوں وہ سری نگر کے مشتاق پریس اینڈ کلب کی کر رہا ہوں, اور جسے عام طور پر پریس کالونی کے نام سے جانا جاتا ہے. اگر آپ کی اجازت ہو تو میں کہانی شروع کروں.
جی بالکل, اور پہلے یعنی جیسے ہمارے سننے والے سمجھ گئے ہوں گے کہ کہانی شروع اسی طرح ہوگی جیسے کہ اس وقت کے واقعات تھے جب 2012 میں یوسف صاحب نے کہانی لکھی تھی, لیکن کہانی میں ایک تبدیلی آئی ہے وہ ہم بعد میں سنیں گے. جی یوسف صاحب.
پریس کالونی کا کتا, کیٹوال کے کتے کی کہانی تو آپ نے سنی ہوگی. آج سری نگر کے فیشنیبل ریزیڈنسی روڈ کی بغل میں واقع پریس کالونی کا کتا منتظر شنوائی نظر آ رہا ہے. اس کی کہانی بھی سن لیجیے اور فیصلہ کیجیے کہ اس کا حشر کیا ہونا چاہیے. آخر کتوں کی قسمت کا فیصلہ ہم انسان ہی تو کریں گے, اسے زندہ رہنے دیا جائے یا یہ ہو یہ حق ہو چکا ہے, آخری حکم ہم انسان ہی جاری کر سکتے ہیں. پریس کالونی کے اس کتے نے کب کہاں اور کن حالات میں جنم لیا ہمیں اس کی بالکل خبر نہیں. ہمارے لیے اس کی کہانی 2008 کے موسم گرما سے شروع ہوتی ہے. امرناتھ شرائن بورڈ اور صوبائی حکومت کچھ اس قدر مہربان ہو گئی کہ ریایا کے بڑے حصے کا خون کھول اٹھا جو ایک بڑی ایجوکیشن کا سبب بنا. وادی کشمیر میں نفسا نفسی کا عالم تھا. کئی ماہ پر محیط شورش کے دوران مسلسل کرفیو اور دیگر حفاظتی پابندیوں, پکڑ دکڑ اور حکومت اور اس کے قانون نافذ کرنے والے اداروں کی طرف سے طاقت کے بے درگ استعمال کے نتیجے میں ایک ایسا ماحول پیدا ہو گیا تھا کہ ہر ایک جان کے لالے پڑ گئے تھے. کھانے پینے کی اشیاء نایاب تھی یا بازار سے بالکل غائب ہو گئیں. اس میں جموں میں بعض عناصر کی طرف سے چلائی جا رہی اقتصادی ناکابندی مہم کا بھی عمل دخل تھا. بالخصوص سری نگر شہر میں لوگ اپنے شب و روز بھوکے پیٹ گزارنے پر مجبور ہو گئے تھے. جب انسانوں کے لیے کھانے پینے کی کوئی چیز میسر نہیں تھی تو جانوروں کو کیا کھلاتے, وہ کیا کھاتے اور کہاں سے کھاتے. ہمارے ساتھی فوٹوگرافر حبیب اللہ نقاش کے والد اچانک بیمار پڑ گئے. किसी तरह से उन्हें अस्पताल पहुंचाया गया। वहां उनकी देखभाल के लिए हबीबुल्ला को भी रुकना पड़ा। बेटा फर्ज निभाने से कैसे चूक सकता था। हबीबुल्ला की अदमौजूदगी में उनके एक हम पेशा साथी तौसीफ मुस्तफा ने प्रेस कॉलोनी में वाके उनके फ्लैट को अपना आरजी मस्कन और अपनी पेशावराना सरगर्मियों का मरकज बना लिया। गैर मामूली पाबंदियों और इंतहाई पुरखतर सूरत हाल में क्या अपनी पेशावराना सरगर्मियां जारी रखता। बस एक शौक, एक जुनून और अपने पेशे से अकीदत ने इस आकाश को अपना घरबार छोड़ने पर मजबूर किया था। प्रेस कॉलोनी में खड़ी एक इमारत के फ्लैट नंबर 2 में तौसीफ बिल्कुल कैद होकर रह गए थे। ऐसा ही या इससे भी बदतर हाल उनके साथी फोटोग्राफरों और दूसरे सहाफियों का था। खाने पीने की अशिया का स्टॉक खत्म हो चुका था। बाजार मुसलसल कर्फ्यू, हड़ताल के लिए की गई अपीलों और दोस्त दबाव और धमकियों के फसल बंद पड़े थे और शहर से बाहर जाना नामुमकिन था क्योंकि इंतजामिया ने पहले ही जारी किए गए कर्फ्यू पासिस मंसूख किए थे और नए कर्फ्यू पासिस जारी करने से इनकारी थी। कसम पोशी की इस हालत में जब तौसीफ ने अपनी आरजी रिहायशगाह की अगली खिड़की से बाहर की तरफ देखा तो उनकी जान में जान आ गई। एक पुलिस गाड़ी प्रेस कॉलोनी में आकर रुकी और इसमें सवार कांग्रेस पार्टी का एक मकानी सरगर्म रुकन मोहम्मद सुल्तान मंडू और सुल मंडू बाहर आ गए और फिर मुसल्लह पुलिस महाफिजों की मैयत में अंग्रेजी रोजनामा ग्रेटर कश्मीर के दफ्तर की जानब चलने लगे। गालिबन उन्हें वहां कोई प्रेस नोट इशार की तरह से सौंपना था। तौसीफ दौड़ कर नीचे आ गए और शनासा से यूं मुखातिब हुए, हम भूख से तिलक रहे हैं, बड़ी मेहरबानी होगी अगर हमें कहीं से कुछ ला के दें। तौसीफ ने अपनी जेब से 500 रुपए का नोट निकाला और उन्हें हमाने लगे। मामा सुल्तान ने लेने से इनकार किया लेकिन ये वादा करके वहां से चले गए, फिक्र न करो मैं कुछ न कुछ इंतजाम कर लूंगा। सहपैर को मामा सुल्तान एक जिबा शुदा मुरुग को लेकर दोबारा प्रेस कॉलोनी में वारिद हुए। तौसीफ ने मामा सुल्तान का शुक्रिया अदा किया और फौरन किचन की राह ली। मुरु की खुरदनी गोश्त का सालन तैयार हुआ तो तौसीफ ने करीबी फ्लैट्स में रिहायश पजीर 2-3 साथियों के साथ इसे नौश किया। सब अल्लाह के हुजूर में सर सजूद हो गए। फिर उन्हें उस नहीफ कुत्ते का ख्याल आ गया जो कई दिन से प्रेस कॉलोनी में लड़खलाते घूम रहा था। उसकी हालत से अंदाजा लगाना मुश्किल नहीं था कि वो भी कई दिनों का भूखा है। तौसीफ ने तनावल किए गए मुर्ग की बची हड्डियां एक बर्तन में जमा की और फिर उन्हें बाहर ले जाकर उस कुत्ते के आगे डाल दिया। कुत्ते की जान में जान आ गई, ये साफ नजर आ रहा था। वो दिन और आज का दिन, ये कुत्ता हबीबुल्ला का दर छोड़ने के लिए बिल्कुल तैयार नजर नहीं आ रहा है। कई बार उसे पीटा गया, नताड़ा गया, उस पर पत्थर बरसाए गए, डंडे भी चलाए गए लेकिन लगता है कि उसने भी वहां से न जाने की कसम खाई है। कुत्ते ने हबीबुल्ला के फ्लैट तक जाने वाले जीने की बालाई सतह के चबूतरे को अपना दायमी मस्कन बना लिया है। लाख कोशों के बावजूद भी वो उसे छोड़ने के लिए तैयार नहीं हुआ है। हबीबुल्ला को हाल ही में मुर्ग और बिल्लियां पालने का शौक छुड़ाया है। ये कुत्ता उनसे भी खूब मिल गया है। मजाल है कि उसने कभी उन्हें गर्दन पहुंचाने की कोशिश की हो, चाहे उसे कई दिन तक भूखा ही क्यों न रखा जाए। इमारत की बालाई मंजिल में 2 रोजनामों के दफातर वाके हैं। जब उनके यहाँ कोई अनजान मेहमान आता है तो कुत्ते को चबूतरे पर बुरा जमा देकर उल्टे पाँव लौटने में ही अपनी आफियत समझता है। हालांकि कुत्ते ने कभी किसी शख्स छोटे या बड़े को नुकसान पहुंचाने की कोशिश नहीं की है, यहाँ तक कि वो किसी पर भूखता भी नहीं है। अपने एक साहबी दोस्त ने जो इनमें से एक रोजामे का मुदीर है मजाकन ये इस्तफसार किया, भाई कहीं इस कुत्ते को यहाँ बिठाकर किसी ने हमारे अखबार के खिलाफ साजिश तो नहीं रची है। वफादारी कुत्ते की खमीर का अहम जुज है, हमें तो ये कुत्ता खानदानी भी लगता है। अब जब म्युनिसिपलिटी वाले शहरियों के इकरार पर कुत्तों की जान के दुश्मन बन बैठे हैं, हमें इस कुत्ते की फिक्र सता रही है, कहीं इसे नाकर्दा गुनाहों की सजा न भुगतना पड़े।
आवाज है दोस्त इनामी मुकाबला मेरी कहानी।
जब मैं 10 साल का था, 12 साल का था तो मैंने गिटार सीखना शुरू कर दिया था।
हमारी और आपकी जिंदगियों में जन्म लेने वाली ऐसी कहानियाँ जिन्हें अक्सर कोई सुनने वाला नहीं होता।
हम एक अरसे से आपको ये कहानियाँ सुना रहे हैं लेकिन हम ही क्यों, अब आपकी बारी है।
बहुत डर लगता है, बच्चे लोग को मारते हैं, अभी बिजली पैसा करंट लगाते
हैं। माइक्रोफोन की दूसरी जानिब नहीं बल्कि उसके सामने हमारे साथ साथ मुंतखब कहानियों को हम आपकी अपनी आवाज में उर्दू रेडियो और वेब पर सुनवाएंगे।
फोन से रास्ता करते 2 लाख रुपए लाओ, अपने बच्चियों को ले जाओ।
आप ये कहानियाँ हमें ईमेल भी कर सकते हैं urdu.feedback@voanews.com. کہانیاں بھیجنے کے لیے پاکستان میں ہمارا پتہ ہے میری کہانی وائس آف امریکہ اردو سروس پی او باکس نمبر 1353 یعنی 1353 اسلام آباد پاکستان
اردو سروس کے یہ پروگرام میڈیم ویو 972 پر پاکستانی وقت کے مطابق روزانہ شام 7 بجے سے صبح 7 بجے تک نشر ہوتے ہیں
تو انتظار رہے گا آپ کی کہانیوں کا
مزید تفصیلات کے لیے اردو voa.com آواز دوست انعامی مقابلہ میری کہانی
انسان کو ہوش نہیں رہتا ہے دنیا نا الٹ جاتی ہے
یہ کہانی میں نے جون 2012 میں لکھی تھی یہ سری نگر کے مقتدر روزنامے میں کشمیر روزنامے میں چھپی بھی تھی اور اس کے علاوہ اس کو میں نے سوشل میڈیا پہ بھی ڈالا تھا جس پہ لوگوں نے اپنی آرا کا اظہار کیا تھا کھل کے اظہار کیا تھا
اچھا تو جیسا کہ آپ نے اس کہانی میں ہمارے سننے والوں نے بھی سنا ہوگا کہ آپ کو اس کتے کے انجام کے بارے میں اس وقت تک کچھ پتا نہیں تھا کس کے ساتھ کیا ہونا چاہیے اب بتائیے کہ پھر اپڈیٹ کیا ہے اس میں
اس کی اپڈیٹ یہ ہے کہ بدقسمتی سے کوئی 2 سال پہلے سری نگر میونسپل کارپوریشن والے اس کتے کو پریس کالونی سے لے گئے اس کے بعد اس کتے کے بارے میں کوئی خبر نہیں ہے ہمیں پتا نہیں وہ زندہ ہے یا اسے مارا جا چکا ہے لیکن پریس کالونی والے بار بار جو ہمارے صحابی دوست ہیں تو وہ بار بار اس کا ذکر چھیڑتے رہتے ہیں وہ اس کے بارے میں پوچھتے ہیں کہ پتا نہیں اس کا کیا ہوا اور یہ جو کتا ہے خاص طور پر حبیب اللہ نکا جو فوٹوگرافر ہیں اور سید مصطفیٰ جو فوٹوگرافر ہیں اور آس پاس جتنے بھی لوگ ہیں ان کو بہت پسند تھا یہ کتا کیونکہ یہ کہتے ہیں نا کتا بڑا وفادار ہوتا ہے تو یہ ان کا ڈر چھوڑنے کے لیے بالکل تیار نہیں تھا اور جس دن اس کو میونسپلٹی والے لے گئے حبیب اللہ کو پتا نہیں چلا وہ کہیں گیا ہوا تھا میں بھی آفس نہیں تھا کیونکہ میرا آفس حبیب اللہ کی فلیٹ کے بالکل میں ہے میں بھی وہاں پہ موجود نہیں تھا سب کہتے ہیں کہ اگر ہم یہاں موجود ہوئے شاید اس کو میونسپلٹی والوں کو اس کو لے جانے کی اجازت نہیں دیتے
تو یوسف صاحب چونکہ وہ فوٹوگرافر ہیں تو کیا انہوں نے کوئی تصویریں بنائی تھی کبھی اس کتے کی
جی جی بالکل بالکل
تو آپ میرا خیال ہمارے سننے والے دیکھنا چاہیں گے
میں آپ کے ماسک میں آپ کو تصویریں ایک دو تصویریں ہیں ایک تصویر وہ وہاں پہ حبیب اللہ کے فلیٹ کے بالکل جو باہر دروازہ اس کے سامنے بیٹھا ہوا ہے اور ایک اور تصویر میرے پاس ہے جس میں وہ جو میں نے ذکر کیا کہانی میں کہ حبیب اللہ کو بلیاں اور کبوتر وغیرہ پالنے کا شوق چرایا ہے تو وہ دوسری تصویر میں آپ کو وہ بلیوں کے ساتھ اس کو آپ دیکھ سکتی ہیں کہ وہ ایک ہی برتن سے کچھ کھا رہے ہیں
اچھا
چاہتی ہیں تو میں آپ کو وہ دے سکتا
بالکل میں بالکل اور پھر میں شیئر کرنا چاہوں گی اس تصویر کو اپنے سننے والوں کے ساتھ بھی اور فیس بک پر جو پڑھنے والے تو حبیب اللہ صاحب کے ساتھ کوئی نئی تصویر
میں ان سے پوچھوں گا میں حبیب اللہ سے پوچھوں گا اگر ان کے پاس ہوگی تو میں
اچھا یوسف صاحب یہ جو کہانی تھی تو تھوڑا سا اور ہمارے سننے والوں کو بتائیے کہ اس میں کیا آپ کا میسج کیا تھا اس کہانی سے
میرا میسج اس میں یہ تھا کہ انسان اور کتے جو آج کے بہت سارے تھا میں سب کے بارے میں بات نہیں کہہ سکتا ہوں بہت سارے انسان ہیں جو کچھ ایسی حرکتیں کر رہے ہیں جن کا انسانیت کے ساتھ کوئی تعلق نہیں ہے میں نے اس میں ذکر کیا ہے کہ اسی زینے پہ اسی علاقے میں کچھ لوگ خون بھی بہا ہے یہ حقیقت ہے میں نے ایک اور صحابی کا ذکر کیا کہانی میں کہانی میں کہتا ہوں کہ اپنے ایک صحابی دوست نے جو ان میں سے ایک روزنامے کا مدیر ہے مذاقاً یہ استفسار کیا بھئی کہیں اس کتے کو یہاں بٹھا کر کسی نے ہمارے اخبار کے خلاف سازش تو نہیں رچی ہے تو میں یہ بتاتا چلوں کہ یہ صحابی جو ہے جن کا میں نے ذکر کیا یہ شجاعت بخاری ہیں جو روزنامہ رائزنگ کشمیر کے مدیر ہیں جن کا اس سال جون میں انہیں قتل کیا گیا تو میں اس کہانی میں یہ کہنا چاہوں گا کہ کتے اور انسان میں کیا فرق ہے جیسا کہ میں نے ابھی کہا کہ میں سب انسانوں کے بارے میں یہ نہیں کہتا لیکن میں نے کئی ایسے واقعات دیکھے ذاتی مشاہدہ میرا ہے ذاتی تجربہ بھی ہے کہ انسانوں میں انسانوں کا خون بہانے میں بالکل مطلب ہچکچایا نہیں بالکل دریغ نہیں کیا لیکن ان کے مقابلے میں اس کتے کی وفاداری دیکھیے یہ میسج میرا تھا
بالکل وہ جو ہے نا کہ آدمی کو بھی میسر نہیں انسان ہونا تو یہ تو ہوا ہے کہ صرف کسی ایک جگہ کی بات نہیں پوری دنیا میں ایسا ہوا ہے کیونکہ ان میں جبلت ہے ایک وفا کی اور محبت کرنے کی جانوروں میں ان کی تو وہ ہے موجود اور ہمیشہ رہے گی, لیکن ہم تو انسان تو بہت کچھ اپنے ارد گرد سے بھی سیکھ رہے ہوتے ہیں نا. تو میرا خیال ہے کہ یہ جو ایک ظلم اور بے رحمی آ گئی ہے انسانوں میں, تو وہ حالات واقعات کی پیداوار ہے. یوسف صاحب بہت اچھی کہانی تھی.
میں یہی کہنا چاہتا ہوں جو ہم میں جو بے رحمی آ گئی ہے اور اس کے مقابلے میں کتے کیا کرتے ہیں, ان کی خصلت کیا ہے, تو یہی میں بیان کرنا چاہتا ہوں.
جی بالکل,
کہانی میں
بہت بہت شکریہ, بہت پیاری کہانی تھی. بہت میں آپ کا شکریہ ادا کروں گی اور خدا حافظ.
وی او اے اردو اب آپ کے ہاتھ میں. پڑھیے, دیکھیے, سنیے, سیو کیجیے, فالو کیجیے. دور جانے کی ضرورت نہیں. وی او اے اردو کی اہم ترین خبریں اور بریکنگ نیوز کی لائیو سٹریمنگ ویڈیوز اب آپ کی ہتھیلی میں ہیں. آئی فون کے لیے خصوصی طور پر تیار کی گئی اردو وی او اے کی خصوصی ایپ ڈاؤن لوڈ کیجیے, جو ایپ سٹور پر بھی دستیاب ہے. وی او اے اردو اب آپ کے ہاتھ میں.
تو سمین, ہمارے آج کے پروگرام کے دوسرے کہانی کار جو ہیں وہ اشفاق بھٹی صاحب ہیں. ان سے حال ہی میں تعارف ہوا ہمارے ایک پروگرام کے ذریعے. شرجیل بلوچ ہمارے مہمان تھے, معروف فلم میکر ہیں. تو انہوں نے ذکر کیا کہ وہ اسکول میں کام کر رہے ہیں اور اسکول کی عمارت کی تزئین اور آرائش کا, اور اس کے جو پرنسپل ہیں اشفاق صاحب, وہ ایک بہت ہی بچوں سے محبت کرنے والے اور تعلیم سے محبت کرنے والی شخصیت ہیں. تو چلیے, بجائے اس کے کہ میں یہ کہانی سناؤں اشفاق صاحب کی, ہم پہلے تو اشفاق صاحب سے ان کی اپنی کہانی سنیں گے اور پھر ان کے اسکول کی بھی. اشفاق بھٹی صاحب. جی اشفاق صاحب.
جی شہناز, میرا نام اشفاق احمد بھٹی ہے اور میں خیرپور میرت سے چھوٹے سے گاؤں وڈا ماچھی میں پیدا ہوا. میرے گھر میں میری والدہ کراچی پاکستان چوک کی رہنے والی تھی اور میرے والد صاحب چھوٹے سے گاؤں سے تھے, تو بڑا گھر میں ہمارے رہن سہن بڑا عجیب و غریب تھا, کیونکہ گاؤں کے سارے لوگ الٹریٹ تھے اور میری والدہ بڑی لٹریٹ تھی اور پڑھی لکھی تھی, شہر کی رہنے والی تھی. کھانے پکانے, اٹھنا بیٹھنا, ہر چیز ہمیں تھوڑی چینج لائف ملی ایز کمپیئر دوسرے لوگوں سے. ہم ماشاء اللہ پانچ ہماری بہنیں, چھ بھائی, تو گیارہ افراد گھر میں رہتے تھے. میرے والد صاحب کانٹریکٹر تھے بلڈنگس اینڈ روڈس کے, اکثر بیشتر گھر سے باہر ہوتے تھے. تو ہماری والدہ, اللہ ان کو جنت نصیب کرے, سب بھائی بہنوں کو لے کے چلتی تھی. ہم پڑھے گورنمنٹ اسکول میں, کیونکہ گاؤں میں سب کے پاس زمینیں تھیں, ہمارے پاس زمین کا ایک ٹکڑا بھی نہیں تھا. ہماری کل کائنات ہماری ماں کہتی ہے کہ بس تم لوگ پڑھو اور کسی جگہ پہ پہنچو, بس میری زندگی کا مقصد یہ ہے. پھر ہم سب بہن بھائی پڑھے, بڑی محنت کری, ماشاء اللہ اب اچھے اچھے عہدوں پہ سب بہنیں اور بھائی ہیں میرے, سب نے محنت کری. تو جب میں نے انٹر پاس کری تو مجھے انجینئرنگ جانے کا شوق تھا, مجھے ناٹیکل کیپٹن بننے کا بڑا شوق تھا, کیونکہ میرے ماموں ہیں وہ کراچی میں رہتے ہیں, وہ کیپٹن ہیں نیوی مرچنٹ میں, شپ کے کیپٹن رہ چکے ہیں. تو ظاہر ہے بچپن میں ہر بچے کا کوئی نہ کوئی آئیڈیل ہوتا ہے, تو میرا ماموں میرا آئیڈیل تھا. پھر میں کراچی آیا, یہاں پہ میں نے مرچنٹ نیوی میں بہت سارے انٹرویو دیے, ٹیسٹ دیے, فائنل رزلٹ یہ پہنچا کہ میں کلر بلائنڈ ہوں, بائی برتھ ہوں, تو لہٰذا میں ناٹیکل میں نہیں جا سکتا ہوں, میں کسی انجینئرنگ شعبے میں جاؤں گا. کیونکہ مجھے انجینئرنگ شعبہ پسند نہیں تھا اور مجھے بچپن سے شوق کیپٹن بننے کا تھا, تو کیپٹن نہیں بن سکا اور میں واپس اپنی امی کے ساتھ گاؤں چلا گیا. وہاں جاتے ہی مجھے جاب ایز اے ڈرائنگ ٹیچر بھی ملی. پھر میں نے بیچلر ڈگری کری ڈرائنگ کی, پھر میں نے ماسٹر ڈگری کری. پھر میری یونیورسٹی میں داخلہ ہوئی, میرے والدین نے زبردستی مجھے کیمسٹری میں داخلہ دلوایا, جو سبجیکٹ مجھے بالکل بھی پسند نہیں تھا, اس سبجیکٹ میں مجھے داخلہ دلایا گیا. تو میرا ایڈمیشن ہوا, تو وہاں پہ میں نے ایز اٹ از میں آرٹسٹ تھا, تو میں نے گانا بجانا شروع کیا. شاہ عبد الطیف کی وائیاں میں بہت شوق سے اور بڑے دل سے گاتا تھا. تو پہلے دن جب میرا ایڈمیشن ہوا تو پہلے دن ہی میں گانا بجانا شروع کیا, تو ساری یونیورسٹی سے میرا تعارف ہو گیا اور میں آرٹسٹ تھا. پینٹنگ مجھے آتی تھی, میں کیمسٹری کی مختلف چیزیں, پیریڈک ٹیبل, مختلف چیزیں میں بنا بنا کے اپنے چیئرمین ڈپارٹمنٹ کو دیتا تھا, یونیورسٹی والوں کو دیتا تھا, کیمسٹری ڈپارٹمنٹ کو دیتا تھا. وہاں پہ مجھے ایک لڑکی بہت پسند آ گئی, سب چکر چل گیا. بہرحال وہ کیمسٹری تو سمجھ میں نہیں آئی, لیکن دوسری کیمسٹری میری مل گئی. جب وہ کیمسٹری میری مل گئی تو پھر اس ڈگر کے پیچھے 8 سے 9 سال لگے کہ وہ کہیں سے بھی مل جائے, کیونکہ وہ پتہ ہے آپ کو یہاں پہ مذہبی چکر ہے. تو ہم دونوں دو مختلف مذہبی فرقوں سے تعلق رکھ رہے تھے, تو یہ بڑی مشکل سے, بہرحال 9 سال کے بعد, ایک لمبے عرصے کے بعد میری شادی ہوئی اور بڑے دھوم دھام سے شادی ہوئی. शादी मैडम ऐसे हुई कि मैंने सुना कि मेरे ससुराली जो हैं और मेरे ससुर साहब जो हैं, जिनको अल्लाह जन्नत नसीब करे, वो जो हैं किसी दरगाह के मुरीद हैं, खलीफे हैं बड़े, तो उस दरगाह पे अगर आप जाएंगे और पीर व मुर्शिद को आप बोलेंगे तो आपकी शादी होगी, अदरवाइज आपकी शादी तो सवाल ही नहीं पैदा होता। क्योंकि उनके पेरेंट्स ये बोल रहे थे कि मेरे बेटे ने वहाँ से शादी करी है मामू के घर से, अब बट्टे छट्टे में ये जाएगी तो ये कैसे होगा। फिर मैं 4 साल तक उस साईं के पीछे लगा रहा, मेरी दोस्ती हुई। महाराज मेरे नसीब इस तरह से अच्छे थे कि वो जो साईं था उन्होंने 75 में मास्टर्स करी थी यूनिवर्सिटी से, तो बड़ा लिटरेट बंदा और वेल एजुकेटेड और समझने वाला बंदा था। तो मैंने सारा कुछ उन लोगों को बताया, फिर उन्होंने जाके सारी बात करी, फिर मेरी शादी हुई। यूनिवर्सिटी में पता है आपको कैसे होता है और कैसी कहानियां बनती हैं कि ये शादी नहीं होगी, ये लड़का है, ये चीट कर रहा है, आए दिन लड़कियों को चीट करता है, ये करता है, वो करता है। महाराज उन सब लोगों के मुंह बंद हो गए जो लोग ये बोलते थे कि अशफाक भट्टी चीट करके किसी की जिंदगी तबाह करके चला गया। क्योंकि मेरी वाइफ की लास्ट सेमेस्टर में मेरे ससुरालियों ने एंट्री नहीं करवाई थी कि शायद हमें शक है कि ये लड़का हमारी बेटी को लेके भाग न जाए। बस वो आखिर तक कुछ मेरी वाइफ ने MSc फिजिकल केमिस्ट्री में, उसकी डिग्री नहीं मिली क्योंकि एक सेमेस्टर रहता था। वो शादी, बहरहाल शादी हुई, अल्हम्दुलिल्लाह हम अपनी जिंदगी में बहुत खुश हैं। मैं ये जरूर बताना पसंद करूंगा कि मेरे रिश्तेदार, मेरे भाई, मेरे कजन्स जब भी मेरे घर में आते हैं तो फिर 1.5 महीने के बाद नहीं आते। तो मेरा एक कजन है, वो पुलिस में DSP है, तो मैं उससे पूछता हूँ, यार तू आता नहीं है कि मेरे घर में चाय पीने आओ, कोई कुछ खाने पीने आओ। तो वो मुझे बोलता है कि यार जब भी हम तुम्हारे घर से होके वापस आते हैं तो हम दोनों मियाँ बीवी में ठीक ठाक झगड़ा हो जाता है। तो मैं इससे जब पूछता हूँ क्यों झगड़ा होता है, तो वो बोलता है कि तुम लोग एक दूसरे की इतनी हिम्मत करते हो, वो चाय पकाती है तो तू उठा के देता है, वो पानी बोलती है तो तू उसको देता है, मेहमानों की तू खिदमत करता है। हम अपने घरों में सिंधी रवाज, हम बैठे रहते हैं बड़े ठाट पूट से, सारा काम बीवी करती है और लेके आती है। छोटी छोटी बातों से हमारे घरों में बहुत झगड़ा हो जाता है। तो बहरहाल ये हुआ कि कराची में पहुंच गया एक स्कूल में, आर्ट टीचर में एज ए ड्राइंग टीचर हूँ, वहाँ पहुंचा, वहाँ पे काम हो रहा था, देख रहा था कि दूध की रखवाली बिल्ले कर रहे हैं। तो बड़ी हैरत होती थी कि यार ये लोग देखो कितने लिटरेट लोग हैं, लेकिन एहसास नहीं है, बच्चों का एहसास नहीं है।
ये वॉइस ऑफ अमेरिका है, आप हमारे प्रोग्राम फेसबुक पर भी बराहे रास्त देख सकते हैं, पता है facebook.com/voaurdu।
मैं एक ऐसे स्कूल में गया जहाँ की सराउंडिंग पान मंडी, नानकवाड़ा, जोड़िया बाजार, निगार सिनेमा, भीमपुरा, ऐसी जगहों से बच्चे आते हैं जिनके 90% पेरेंट्स जो हैं वो दुकानों पे काम करते हैं, फिर वो अपने बच्चों को थोड़ा बहुत पढ़ाते हैं, थोड़ा बहुत नहीं पढ़ाते हैं। बहरहाल 10 साल 11 साल वहाँ जॉब करने के बाद अल्लाह ने मुझे मौका दिया, मुझे एज इंचार्ज HM रंचोलाइन स्कूल बनाया गया। जैसे ही मुझे बनाया गया तो सबसे पहला मेरा टास्क ये था कि इस स्कूल को मैं खूबसूरत करूं, क्योंकि स्कूल की खिड़कियां टूटी हुई थी, लाइट 3-3.5 साल से नहीं थी, बच्चे आधे छोड़ चुके थे स्कूल में से, क्योंकि टीचर्स की कमी थी, टीचर्स की शॉर्टेज थी। कुछ सिंसियरिटी भी पता है आपको, गवर्नमेंट टीचर्स नहीं करते हैं, बहुत कम करते हैं, पुल्ला बहुत मारते हैं, सुबह सवेरे कम आते हैं, जल्दी जाने की करते हैं, देर से आने की करते हैं। तो ये शशोपंज में था कि मैं इस स्कूल को कैसे सुधारूं, क्योंकि मेरे स्कूल की बैक वाली गली में एक क्रिश्चियन मिशनरी स्कूल है, CMS स्कूल, बहुत मशहूर स्कूल है, वो कैंपस स्कूल है, वहाँ 3,500-4,000 बच्चे पढ़ते हैं। फिर मेरी आगे वाली गली में एक कोतवाल स्कूल है जो डाओ यूनिवर्सिटी के सामने है, तो वहाँ 2,500-3,000 बच्चे पढ़ते हैं। तो छोटी सी सराउंडिंग में सारे बच्चे वो स्कूल ले गया और सारे बच्चे वो स्कूल ले गया, तो मेरे स्कूल में कौन सा बच्चा पढ़ेगा, मुझे अपनी परेशानी थी। तो मैंने सोचा कि मैं ऐसा कोई काम करूं, ऐसी कोई अट्रैक्शन पैदा करूं ताकि बच्चे मेरे स्कूल में आए। फिर मैंने सबसे पहला स्टेप ये किया कि अपने टीचर्स को लेके जोड़िया बाजार में जो शॉपकीपर हैं, जितने भी हैं, सबके पास गए कि आपके पास बच्चे जो काम करते हैं आपकी दुकानों पे, उन्हें प्लीज हमें दे दें, 2 घंटे हमारे स्कूल में पढ़ेंगे, 4 घंटे हमारे स्कूल में पढ़ेंगे, वो बच्चे पढ़े लिखे बच्चे बन जाएंगे। 50% मेरे स्कूल में ऐसे बच्चे हैं जो 10:30 बजे जाते हैं, 11:30 बजे जाते हैं, 12:30 बजे जाते हैं, क्योंकि उनके पेरेंट्स और शॉपकीपर से हमारा मुआहदा हुआ है कि जब आपका शॉप खुलता है, जब हम आपके बच्चे को शॉप पे छोड़ देंगे। बहुत सारी औरतें आती हैं जो बेवा हैं, बहुत सारे लोग हैं जो माजूर हैं, बहुत सारे ऐसे अफराद हैं जिनका कोई नहीं है बच्चे को पढ़ाने के लिए, चलो गवर्नमेंट स्कूल है, गवर्नमेंट स्कूल में कोई फीस नहीं है, किताबें आप देते हैं, फिर कापियों के लाले पड़ जाते हैं। ऐसे ऐसे बच्चे मेरे स्कूल में पढ़ते हैं जिनके पास कापी के 20 रुपए नहीं होते हैं कि वो कापी ले सके। शर्म मारे कोई बच्चा बोलता नहीं है, वो अपनी मार खाता है लेकिन बोलता नहीं है। फिर मैंने एक दिन ऐसा किया कि सारे बच्चों को इंडिविजुअल एक एक क्लास को लेके मैंने उनको बोला किसी को भी कोई कापी चाहिए, पेन चाहिए, पेंसिल चाहिए, मुझसे ले लें, मैं अपने पैसे दूंगा, मैं अपने पैसों से दूंगा। तो ऐसा कर करके मैंने स्कूल की जो स्ट्रेंथ जो 25 बच्चे थे अब 75-80 तक पहुंची है। अल्हम्दुलिल्लाह बहुत एडमिशन्स हो रही हैं, लोग देख रहे हैं, बड़ा रिस्पांस मिल रहा है। इससे पहले स्कूल का सिस्टम ठीक करने के बाद शहजील बलोच मेरे फैमिली फ्रेंड है, मेरे बड़े गहरे दोस्त हैं, मेरे बहुत अच्छे दोस्त हैं, तो मैंने उनसे मशवरा किया कि यार मैं पेंटिंग करवाना चाहता हूँ स्कूल में, तो अगर काइंडली आप अगर टाइम दे दें। तो शहजील बलोच ने बड़ी मेहरबानी करी, वो आए स्कूल। जाहिर साहब, जाहिर हुसैन साहब, जिसको मैं जाहिर उस्ताद से बुलाता हूँ, वो एक्स्ट्रा ऑर्डिनरी ब्रिलियंट बंदा है। उनकी खताती टॉप क्लास की है, उनकी मोटिवेशन टॉप क्लास की है, उनका अंदाज बयां बेहतरीन है, तो मैं इसी वजह से उनको उस्ताद जाहिर हुसैन बोलता हूँ। तो माशाल्लाह बहुत लोग आते हैं, बहुत देखते हैं आप कैसे कर रहे हैं, क्या कर रहे हैं। मैं अपने हिसाब से जो फोटोज हैं, जो डेली का काम है, जो बच्चों का काम है, वो मैं शेयर करता हूँ मुख्तलिफ स्कूल के व्हाट्सएप ग्रुप्स में, पीओ के तालुका ऑफिसर के व्हाट्सएप ग्रुप्स हैं, वहाँ पे शेयर करता हूँ। लोग पूछते हैं कैसे कर रहे हो, कितने लाखों रुपए खर्च हो गए, कितने करोड़ रुपए खर्च हो गए, तुम्हारा इतना खर्चा आ गया होगा, लेकिन ऐसी कोई बात नहीं है। स्कूल में ऐसे फंड हैं जो आप स्कूल को डेकोरेट कर सकते हो, शर्त यह है कि वो फंड आप खा ना जाओ। आप खाओ नहीं, स्कूल में पैसा इतना है आपके, आप आराम से अपने स्कूल को बेहतरीन से बेहतरीन मेंटेन कर सकते हो। अब हमारा स्कूल माशाल्लाह ऐसा है कि नानकवाड़े में तो ऐसा प्राइवेट स्कूल हो ही नहीं सकता, सवाल नहीं पैदा होता। मैं गारंटी से दावे से बोल रहा हूँ कि नानकवाड़ा, पानमंडी, भीमपुरा, निगार सिनेमा, इस सारी सराउंडिंग में ऐसा प्राइवेट स्कूल नहीं है जैसा मेरा स्कूल है अल्हम्दुलिल्लाह। और आई एम वेरी वेरी थैंकफुल टू शहजील बलोच एंड जाहिर हुसैन साहब, उन्होंने बड़ी हेल्प करी है, काम जारी है। और इंशाल्लाह मेरा जो टारगेट है वो मेरा टारगेट ये है कि CMS स्कूल से बच्चे निकल के मेरे स्कूल आए, कोतवाल स्कूल से बच्चे निकल के मेरे स्कूल आए, और लोगों को पता पड़े गवर्नमेंट स्कूल भी ऐसे हो सकते हैं, गवर्नमेंट स्कूल में ऐसी पढ़ाई हो सकती है, गवर्नमेंट स्कूल में ऐसी एक्टिविटीज हो सकती हैं, गवर्नमेंट स्कूल में को करिकुलम एक्टिविटीज हो सकती हैं। अगर कोई एक बंदा सिर्फ सिंसियर हो तो ये स्कूल कहाँ से कहाँ पहुँच सकता है, ये इंशाल्लाह मैं करके दिखाऊंगा।
आवाज़ दोस्त के नामी मुकाबला मेरी कहानी,
हम एक अरसे से आपको ये कहानियाँ सुना रहे हैं, लेकिन हम ही क्यों, अब आपकी बारी है।
बहुत डर लगता है, फिर बच्चे लोग को मारते हैं, अभी बिजली है, पैसा करंट लगाते हैं।
आप ये कहानियाँ हमें ईमेल भी कर सकते हैं urdu.feedback@voanews.com। कहानियाँ भेजने के लिए पाकिस्तान में हमारा पता है मेरी कहानी, वॉइस ऑफ अमेरिका उर्दू सर्विस, पीओ बॉक्स नंबर 1353 यानी 1353 इस्लामाबाद पाकिस्तान।
आवाज़ दोस्त इनामी मुकाबला मेरी कहानी।
इंसान को होश नहीं रहता है, दुनिया ना उलट जाती है।
अशफाक साहब, जब भी मैं आप जैसे किसी शख्स से बात करती हूँ, मैं हमेशा कहती हूँ कि ये मेरी कोई खुशनसीबी है कि मैं ये प्रोग्राम कर रही हूँ मेरी कहानी के नाम से, और इसकी वजह से मुझे ऐसे ऐसे लोगों से मिलने का मौका मिला, मतलब जो किसी और सूरत में नहीं मिल सकते थे, क्योंकि बहुत सी कहानियाँ हैं। माशरा तो बड़ा खूबसूरत है, ऐसा नहीं है, हम लोग खामखा कह देते हैं कि हमारे माशरे में कोई अच्छी बात ही नहीं है, बात सिर्फ ये है कि हमें ढूंढने की ज़रूरत पड़ती है अच्छाई को ना, तो अच्छाई तो मौजूद है हर जगह, जब ही तो चल रहा है, रुकना चाहिए ज़िंदगी अगर सारे लोग ख़राब हो जाएं किसी जगह। तो मैं बहुत आपको मुबारकबाद देती हूँ और मुझे बड़ी खुशी है। थोड़ा सा बताइए मुझे, उन्होंने तो बताया शर्जील ने, लेकिन अब आप बताइए मुझे कि पेंटिंग से क्या मुराद है, क्योंकि मैंने बड़ी खूबसूरत तस्वीरें देखी जो मैं फेसबुक पर लगाऊंगी भी, तो आप सुनने वालों को बताइए कि क्या मुराद है पेंटिंग करने से।
पेंटिंग करने का सबसे पहला मकसद ये है कि बच्चों को कलर्स का पता पड़े। बच्चों के पास कुछ भी नहीं है, क्योंकि ये ऐसा शोभा महंगा शोभा है कि आम बंदा सर्वाइव, बच्चे जब एक पेंसिल नहीं खरीद सकते हैं तो कलर्स, पेंसिल, वाटर कलर ये कहाँ से लेंगे। दूसरा ये कि खूबसूरती जाहिर हो, कलर खिले खिले कलर हो, बच्चे खुश हों, बच्चों को नजर आए। तीसरा ये कि ये बच्चे जो मेरे स्कूल में पढ़ रहे हैं, ये बच्चे बिल्कुल एक मकसद लो कैटेगरी के इलाकों में रहते हैं, इनको कुछ पता नहीं है कि पेंटिंग छोटी क्या है, कलर्स क्या होते हैं, खूबसूरती क्या है, दीवारों पर कैसे सजाया जाए, इनको कैसे किया जाए। तो ये मेरे दिमाग में था, और बच्चे इतना बढ़ चढ़ के हिस्सा लेते हैं,
اتنا خوش ہوتے ہیں. میں جب صبح پرے میں جاتا ہوں, صبح 8 بجے میرے اسکول کی پرے ہوتی ہے, تو پرے جب ختم ہوتی ہے تو مجھ سے ایک ایک بچہ پوچھتا ہے کہ سر آج آرٹسٹ آئیں گے, آج سر سرجی لائیں گے, آج ظاہر حسین آئیں گے. میں بیٹا آج ضرور آئیں گے اور ہم آج پینٹنگ کریں گے. تو بڑا خوش خوش پڑھتے ہیں. مجھے بچوں سے اتنا, بچوں سے میں اتنا انسپائر ہوا ہوں اس پینٹنگ کی وجہ سے کہ بچے بقایا کام بھی بڑا اچھے طریقے سے نبھا رہے ہیں. کیمسٹری, فزکس, میتھ, انگلش, جتنے بقایا جتنے بھی سبجیکٹس ہیں وہ جلدی ختم کرنے کے چکر میں ہے کہ ہمیں سمجھ بھی آ جائے ہم نے کام کر لیا سر, اب ہم سے پینٹنگ کروائیں. تو یہ پینٹنگ صرف پینٹنگ نہیں ہے, یہ ان کے ذہن پہ بھی بہت بڑا اثر چھوڑ رہی ہے.
بالکل.
یہ بچے ذہنی طور پہ خوش ہو رہے ہیں. اللہ بہتر کرے, دعا کریں کہ میں ان معصوم بچوں, جو غریب بچے ہیں نا, میں ان کو کسی اسٹیج پہ پہنچاؤں, مجھے ان میں سے کچھ ہیرے نکل آئے.
مجھے پورا یقین ہے, یہاں پہ بہت سی ایسی فلمیں بنتی ہیں. یہاں پہ ایک علاقہ ہے نیو یارک میں ہارلم کے نام سے, اور اس کی بالکل صورتحال ایسی ہی تھی جیسی آپ اپنے اسکول کی بتا رہے ہیں. میں آپ کو بھیجوں گی کچھ فلموں کے نام کہ ہارلم کے اسکول میں ایک ٹیچر آیا اور اس نے ان بچوں کی زندگی بدل دی, بالکل ایسے ہی جیسے آپ اپنے بچوں کی زندگی بدل رہے ہیں. تو بہت بڑی بات ہے ایک اس طرح کے آدمی کا آنا, اور 80 زندگیاں کا ایک شخص بدل دے, جو 80 بچے آپ کے اسکول میں ہیں اس وقت, تو اس سے بڑی کیا معاشرے کی خدمت ہو سکتی ہے. اچھا, کتنے عرصے سے آپ یہ رنچوڑ لائن کے اسکول میں, کب سے کام کر رہے ہیں؟
مجھے 11 سال ہو گئے ہیں.
11 سال, تو اتنی بڑی تبدیلی آپ لے آئے. اب میں یہ سوچ رہی تھی کہ جب آپ کے اسکول کا ختم ہو جائے کام, کتنے دن لگیں گے اور یہ پینٹنگز وغیرہ مکمل ہونے میں؟
آئی تھنک 1 منتھ لگے گا.
تو انشاءاللہ ہم پھر ایک فیس بک لائیو کریں گے آپ کے اسکول سے, واشنگٹن اور آپ کے رنچوڑ لائن کے اسکول کا ایک لنک جوڑیں گے, جس میں آپ ہمیں دکھائیے گا, جو ہمارے لاکھوں سننے والے اور فیس بک کے لوگ ہیں وہ سب اسے دیکھ سکیں گے کہ کس طرح کیا انقلابی تبدیلی آئی. اور کچھ تصویریں محفوظ رکھیے گا جو پرانی شکل تھی اسکول کی, اس کی بھی, تاکہ لوگوں کو پتہ چلے. چلیے, یہ تو بہت خوبصورت کہانی تھی, اسکول کی بات بھی ہو گئی اشفاق صاحب. لیکن اب میں یہ کہوں گی کہ ذکر آیا بیچ میں کہ آپ کو گانے کا بہت شوق تھا اور شاکی وائیاں آپ گاتے تھے بڑے شوق سے. ہمیں شاہ لطیف کا کوئی کلام سنائیے آپ جو آپ کے دل کو بہت بھاتا ہو.
وائی سناؤں؟
جی وائی سنائیے. بہت خوب, تو تھوڑا سا مطلب بھی بتائیے, کیونکہ سب سننے والے ہمارے سندھی نہیں سمجھتے. کیا کہتے ہیں شاہ؟
ہماری زبان بہت خوبصورت ہے, بہت نرم ہے, بہت پیار کرنے والی ہے, اور میں اتنا بڑا, اتنا اونچی چیز نہیں ہوں اپنی زبان کے سامنے. اور میں جب سے پیدا ہوا, سرجستا سور سامائی تو سکھ ویا, جب میں پیدا ہوا تب سے اور جب میں جوان ہوا تو میرے سارے سکھ جو ہیں وہ ختم ہو گئے, اور جوانی کے بعد میرے غم ہی غم شروع ہو گئے. تو شاہ لطیف کا اس کے اوپر تھوڑا ڈسکس ہے.
بہت خوب, بہت خوبصورت. اچھا, یہ تو خیر صوفیانہ کلام ہوا, لیکن اتنا لمبا 11 سال محبت میں مبتلا رہے آپ, تو ان کو پہلے بتائیے آپ کی بیگم صاحبہ کا نام کیا ہے؟
زرقہ.
زرقہ, اچھا. تو ان کو کبھی کچھ گا کے سنایا, کوئی ان کی پسند کی چیز جو ان کو بہت پسند اور آپ گاتے ہیں ان کے لیے؟
یہ میں جب پہلے دن جب میرا ایڈمیشن ہوا, تو ایڈمیشن میرا 2 مہینے کے بعد ہوا یونیورسٹی میں, 2 مہینے پہلے کلاسز چل چکی تھی. اس قسم پرستی میں کہ میں کیمسٹری میں داخلہ نہیں لوں گا تمہیں لینی ہے, میں نہیں لوں گا تمہیں لینی ہے. پھر میری 2 مہینے کے بعد جب کیمسٹری کی کلاسز میں لینے گیا, تو اس دن فیئر ویل اور ویلکم پارٹی چل رہی تھی یونیورسٹی میں. تو میں پہلے دن اپنے بڑے بھائی کے ساتھ, کیونکہ ہم 3 بھائی اسی یونیورسٹی میں پڑھتے تھے, میرا بڑا بھائی ہے تبریز, وہ اکنامکس میں پڑھتا تھا, پھر آفاق ہے وہ انٹرنیشنل ریلیشنس میں پڑھتا تھا. تو ان کے ساتھ جب میں گیا تو میں نے ان کو بولا کہ یہ کس چیز کا فنکشن چل رہا ہے, بولا فیئر ویل اور ویلکم پارٹی ہے کیمسٹری ڈپارٹمنٹ کی. تو میں نے ان کو بولا یار مجھے وائی گانی ہے, بولے نا 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 یہ یونیورسٹی ہے, یہاں پہ لڑکے ہوٹنگ کرتے ہیں, لڑکیاں لڑکے بڑے ہیں, تم نے گا نہیں پڑھ سکو گے, ہماری بےعزتی ہو جائے گی, یہ وہ. بہرحال میں نے ان کو زبردستی کہہ کے اور نام اپنا لکھوا جایا. تو اٹھتے ہی جیسے ہی اسٹارٹ ہوا تو انہوں نے بولا کہ شام لطیف کی وائی سے ہم اسٹارٹ کر رہے ہیں, تو اشفاق بھٹی کیمسٹری BSc Part 1 کا اسٹوڈنٹ ہے. تو جیسے ہی میں آیا تو سب لڑکیوں اور لڑکوں نے شور مچایا کہ یہ ہمارے کلاس کا اسٹوڈنٹ نہیں ہے, ہم نے اس کو دیکھا ہی نہیں ہے. تو پھر میں نے ان کو بولا کہ میرے ایڈمیشن 2 مہینے کے بعد ہوئی ہے, آج میرا پہلا دن ہے, کیونکہ مجھے کیمسٹری ماضی میں بھی سمجھ میں نہیں آئی تھی اور مجھے لگ رہا ہے کہ فیوچر میں بھی سمجھ میں نہیں آئے گی. تو میرا گزارا اس گانے پہ, آپ مہربانی کر کے سنیں اور میں بس گاتا ہی جا.
تو سنا پھر آپ کا؟
جی وہ سنا گانا, اور اس کے بعد وہ گانا بس ابھی تک بجا رہا ہوں میں گانا, بس 3 بچے ہو گئے گانے بجاتے بجاتے. اس گانے نے وہ گانا جو ہے میری بیوی کو بہت پسند آ گیا, کیونکہ وہ بائی کاسٹ بھٹی تھی اور میں بھی بائی کاسٹ بھٹی تھا. تو انہوں نے بولا کہ آپ کہاں رہتے ہیں, کیا کرتے ہیں, یہ وہ. بہرحال میں بہرحال کیمسٹری ہماری مل گئی ایک دن سے, وہ گانے بس میں گاتا ہی رہا اور وہ سنتی رہی اور یہ کہانی چلتی رہی.
تو کوئی اور مطلب دیکھیں نا, یہ تو ذرا تصوف کی بات ہوئی, لیکن تو ایسا کوئی گیت جو انہیں بہت پسند ہو جو ان کو گا کے سناتے ہوں آپ؟
یاد کروں میڈم, میں ابھی میرے ذہن میں نہیں آ رہا, کیونکہ کافی عرصہ ہو گیا میں نے گایا نہیں ہے. زندگی کے دوسرے گانے اتنے زیادہ چل رہے ہیں کہ میرا گانا دب گیا ہے. میں اکثر بیشتر یہ گانا سناتا تھا اپنی وائف کو بھی اور یونیورسٹی میں بھی, پیار دیوانہ ہوتا ہے مستانہ ہوتا ہے.
ہاں سنائیے.
تو میں تھوڑا سا ایک ٹکڑا سنا دیتا ہوں. میں
جی
پیار دیوانہ ہوتا ہے مستانہ ہوتا ہے, ہر خوشی سے ہر غم سے بیگانہ ہوتا ہے. پیار دیوانہ ہوتا ہے مستانہ ہوتا ہے, ہر خوشی سے ہر غم سے بیگانہ ہوتا ہے.
یہ وائس آف امریکہ واشنگٹن ہے. آپ ہمارے پروگرام ہماری ویب سائٹ پر کسی بھی وقت دیکھ سکتے ہیں, پتا ہے www.urduvoa.com.
اچھا اشفاق صاحب, میں یہ بھی سوچ رہی تھی کہ پینٹنگز آپ سکھا رہے ہیں اپنے بچوں کو, مگر میوزک خود ایک بہت ہی تخلیقی صلاحیتیں بچوں میں بڑھانے کے لیے چیز ہے. تو آپ نے اپنے بچوں کے لیے کوئی, آپ تو خود گاتے ہیں اتنا اچھا, تو کوئی پروگرام شروع کیا ہے سر, ان کو سکھاتے ہیں کبھی گانا؟
اب میرا نیکسٹ پروگرام یہی ہے, نیکسٹ یہی ہے کہ پینٹنگ ختم ہو جائے, بچوں میں اٹریکشن پیدا ہو, بچے تھوڑے نکلیں باہر اس سسٹم سے اور تھوڑا خوش خوش ہمیں نظر آ جائیں. تو وہ بچوں میں ٹیلنٹ بہت ہے. میں نیکسٹ پروگرام میرا یہی ہے, میں نے شرجیل بھائی کے ساتھ ڈسکس کیا ہے.
اچھا,
کہ نیکسٹ ہم پروگرام ایسا کریں گے کریکولم, کیونکہ ویک کا 1 گھنٹہ ہر ویک میں, جیسے فرائیڈے ہے, سیٹرڈے ہے, لاسٹ ورکنگ ڈے, 1 گھنٹہ ہم ایسا رکھیں گے جس میں ہم بچوں سے سنگنگ کروائیں گے اور بچوں کو جو ہے دیکھیں گے کہ بچوں میں کیا کیا ہے.
تو صبح جب بچوں کی بچے جمع ہوتے ہیں, جو آپ نے بتایا کہ دعا کرتے ہیں بچے صبح, تو اس وقت کچھ کیا سناتے ہیں بچے, کیا پڑھتے ہیں اس وقت؟
لب پہ آتی ہے دعا, ایز یوزل پڑھتے ہیں بس. میڈم پیار ہے سب کچھ, اور مجھے اپنے بچوں سے, اسکول کے بچوں سے, اسکول سے بہت پیار ہے. اللہ کرے یہ کسی اسٹیج پہ پہنچے اور یہ اسکول کسی اسٹیج پہ پہنچے تو میری زندگی کا مقصد ختم ہو جائے گا کہ واقعی میں نے اپنی زندگی میں کچھ کیا.
اشفاق صاحب, جب آپ جیسا استاد ہو تو شک کی تو کوئی بات ہی نہیں. آپ نے ایک بڑا اچھا محاورہ بولا کہ بلوں کو دودھ کی رکھوالی سونپ دی جاتی ہے. بلکہ آپ بتائیے کہ اپنے کو کیا خطاب دیں گے آپ؟
مجھے تو پیار کا کوئی بھی خطاب دے دیں, मुझे अच्छा लगेगा।
तो चलिए, बहुत सारी बहुत अच्छी से बिल्ले होते हैं, बिल्लियाँ होती हैं जो इतना प्यार करते हैं, जिंदगियों को खुशी से भर देते हैं, तो आपको हम वो खिताब देते हैं।
ठीक है,
बहुत शुक्रिया।
मुझे अपने स्कूल से बहुत प्यार है, मुझे अपने बच्चों से प्यार है, बचपन से ही मैं इसी के चक्कर में, बस मेरी नेचर है, मैं क्या करूँ, जिस चीज में घुस जाता हूँ तो खत्म ही कर देता हूँ।
हमारी तो दुआ है कि ऐसी नेचर बहुत सारे लोगों की हो और वो आप ही की तरह करें। अशफाक साहब, आपसे रहेगा ताल्लुक इस तरह कि अब आप कुछ कहानियां जमा कीजिए स्कूल के बच्चों की, क्योंकि उन गलियों में जिनकी आप बात कर रहे हैं बेशुमार कहानियां, वालदैन की भी और बच्चों की भी,
बहुत कहानियां
और स्ट्रगल की उनकी उनकी जिंदगी आसान नहीं है। ये बच्चे जो सुबह आपके पास आते हैं, फिर दुकानों पर पढ़ते हैं, तो मैं चाहूंगी कि हम ये कहानियां सुनने वालों को सुनाएं ताकि उन्हें पता लगे कि इन बच्चों के लिए सिर्फ अशफाक साहब को नहीं बल्कि और लोगों को भी उठना है और कुछ करना है। ठीक है ना?
बिल्कुल मैडम, बिल्कुल मैडम।
तो चलिए, मेरी तरफ से खुदा हाफिज आपको और इंशाल्लाह आइंदा मुलाकात हो।
ये प्रोग्राम वॉइस ऑफ अमेरिका वॉशिंगटन से पेश किया जा रहा है।
तो समीन, ये थे कराची से अशफाक भट्टी साहब, और कितनी प्यारी इनकी कहानी थी और किस तरह के इनके अजायम हैं। और फिर आप बताइए कि मैं जो कहती हूँ कि हमें मायूस नहीं होना चाहिए, हम सब के अपने अपने घरों के पास, हमारे माशरों में, चाहे हम मगरिब में रहते हों या मशरक में रहते हों, अगर एक तरफ बुराई है तो बहुत ज़्यादा तादाद उन लोगों की है जो कि अच्छाई के अलमबरदार हैं। होता यह है कि क्योंकि बुराई खबरों में ज़्यादा आसानी से आ जाती है, नेकी आमतौर से खबरों में जगह नहीं लेती, तो इसलिए हमें ज़्यादातर वो चीज़ें पता लगती हैं जो अच्छी खबर नहीं होती। तो अच्छी खबर यह है कि मेरी कहानी में आप ये सारी कहानियाँ शेयर कर सकते हैं हमारे साथ और हमें और भी ऐसी कहानियाँ सुना सकते हैं। तो मुझे इंतज़ार रहेगा आपकी ऐसी ही कहानियों का। एक दफ़ा पते सुना देते हैं ताकि आप पते नोट कर लें और हमें कहानी भेजें।
आवाज़ है दोस्त इनामी मुकाबला, मेरी कहानी।
जब मैं 10 साल का था, 12 साल का था, तो मैंने गिटार सीखना शुरू कर दिया था।
हमारी और आपकी जिंदगियों में जन्म लेने वाली ऐसी कहानियाँ जिन्हें अक्सर कोई सुनने वाला नहीं होता।
हम एक अरसे से आपको ये कहानियाँ सुना रहे हैं, लेकिन हम ही क्यों, अब आपकी बारी है।
बहुत डर लगता है, तो बच्चे लोग को मारते हैं, अभी बिजली पैसा करंट लगाते।
माइक्रोफोन की दूसरी जानिब नहीं बल्कि उसके सामने, हमारे साथ साथ मुंतखब कहानियों को हम आपकी अपनी आवाज़ में उर्दू रेडियो और वेब पर सुनवाएंगे।
प्रोग्राम में नशर होने वाली हर कहानी किसी न किसी इनाम की मुस्तहिक होगी।
फोन से रास्ता करते 2 लाख रुपया लाओ, अपने बच्चियों को ले जाओ।
आप ये कहानियाँ हमें ईमेल भी कर सकते हैं, urdu.feedback@voanews.com। कहानियाँ भेजने के लिए पाकिस्तान में हमारा पता है, मेरी कहानी, वॉइस ऑफ अमेरिका उर्दू सर्विस, पीओ बॉक्स नंबर 1353 यानी 1353, इस्लामाबाद, पाकिस्तान।
उर्दू सर्विस के ये प्रोग्राम मीडियम वेव 972 पर पाकिस्तानी वक्त के मुताबिक रोजाना शाम 7 बजे से सुबह 7 बजे तक नशर होते हैं।
तो इंतजार रहेगा आपकी कहानियों का।
मजीद तफसीलात के लिए urdu.voa.com। आवाज़ दोस्त इनामी मुकाबला, मेरी कहानी।
इंसान को होश नहीं रहता है, दुनिया ना उलट जाती है।
तो जमीन, अब चलते हैं आज की अगली कहानी की तरफ।
मेरा नाम मोहम्मद इकबाल, कौम खराल है, जनू मोड़ दाखना सिरकोट अड्डो, जिला मुजफ्फरगढ़, पंजाब, पाकिस्तान का रहने वाला हूँ मैं। दिसंबर 1955 में पैदा हुआ, प्राइमरी तक पढ़ा, फिर वाले साहब ने स्कूल से निकाल लिया। मेरा शौक था आगे तालीम हासिल करूं, मगर वालदैन गरीब थे, उनका इसरार था कि मैं खेतों में काम करूं। थोड़ी बहुत जमीन थी, वाले साहब की मानकर बादल नखवासता खेतों में काम शुरू कर दिया, मगर पढ़ने का शौक अंदर ही अंदर खा रहा था। आखिरकार अपने 5वीं के उस्ताद, जिसका नाम मास्टर अलाबद था, उससे मशवरा किया। उन्होंने बताया कि मेरा भाई मास्टर उबैदुल्ला, अगर आप रात को इधर आ जाएं तो आपको पढ़ा देंगे। फिर क्या था, दिन को तो खेतों में काम करता और शाम को पढ़ने चला जाता। 4 किलोमीटर का फासला था, बड़ी मुश्किल से मैट्रिक पास किया। फिर लाहौर में पाक अमेरिकन मेडिकल कॉलेज, वहाँ होम्योपैथिक का शॉर्ट कोर्स बायोकेमिस्ट, वहाँ से डिप्लोमा हासिल किया। इसी साल शादी हुई। 1980 में छोटा सा क्लिनिक खोला, तो अल्लाह ताला ने अच्छी रोजी अता फरमाई, जैसे अल्हम्दुलिल्लाह घर का खर्चा आसानी से चल रहा था। एक दिन लाइनमैन मिले, कहने लगे कि मेरे पास कुल्हाड़ी नहीं है। लाइनमैन था टेलीफोन का, टेलीफोन की लाइन थी, और गला हुआ था, तो उसको उसने कहा उतार दें। میں نے کہا ٹھیک ہے بھائی. صبح صبح کلہاڑی اٹھائی اور چلنے لگا تو ابا جی نے پوچھا کہاں جاتے ہو, میں نے بتا دیا تو انہوں نے منع کیا کہ آپ دکان پر جائیں, کسی کو کہہ دیں. میں نے عرض کیا کہ یہ بھی کوئی کام ہے, میں خود گھر آتا ہوں. خیر چل دیا, یہ تو خبر نہ تھی کہ اب تو خود اپنے پاؤں چل کر جا رہا ہوں, پھر ساری عمر نہیں چل سکوں گا. جب وہاں پہنچا تو درخت پر چڑھ گیا, بس چڑھتے ہی دھڑام سے گرا اور بے ہوش ہو گیا. جب ہوش آیا تو اٹھنے کی کوشش کی, اٹھ تو کیا سکتا, ٹانگیں ہلتی بھی نہیں تھیں کیونکہ ریڑھ کی ہڈی ٹوٹ چکی تھی. گھر اطلاع ہوئی, وہ روتے دھوتے آ گئے اور لوگوں نے مجھے اٹھا کر کوٹ اردو اسپتال لے گئے. وہاں جواب ملا تو نشتر اسپتال لے گئے, وہاں ریڑھ کی ہڈی کا آپریشن ہوا مگر کامیاب نہ ہوا. مقدر میں جو تھی سکتی وہ مر کر بھی نہ نکلی, جب کھودی گئی لحد میری تو پتھر کی زمین نکلی. آپریشن ڈاکٹر افتخار راجہ صاحب نے کیا, ظاہر کیا کہ چار مورے خراب ہو گئے ہیں اور ساتھ ہی ہرا مگر دب گیا ہے, تو انہوں نے ایک ماہ کے بعد گھر بھیج دیا. اس حالت میں چت لیٹا ہوا تھا کہ کروٹ نہیں بدل سکتا تھا. والدین زندہ تھے, بھائی بھی ساتھ تھے, تو انہوں نے میری خدمت کی, ہر طرح خیال رکھا. اور بیوی تو بہت ہی رحم دل اور نیک عورت ہے, میرا ہر طرح خیال رکھتی ہے. اب تقریباً 29 سال ہونے کو ہیں, اب تک پوری خدمت کر رہی ہے. میں بھی دعا کرتا رہتا ہوں اللہ تعالیٰ ان کو اجر عظیم عطا فرمائے, کیونکہ مجھ پر جو احسان کیا اس کو بھلا نہیں سکتا اور نہ صلہ دے سکتا ہوں. جب بے بس پڑا تھا تو کبھی بیوی سہوا کی حالت دیکھتا, پرانے کپڑے اور رو رو کے برا حال, 3 بچے, 1 لڑکا 2 لڑکیاں, ان کی خستہ حالت کبھی دیکھی نہ جاتی تھی. بہت درد ہوتا, کبھی تو آنسو بھی آ جاتے. آئے تھے روتے روتے, جائیں گے روتے روتے, پھولوں کی آرزو تھی کانٹوں پہ سوتے سوتے. 2.5 سال تو لیتا رہا, پھر آہستہ آہستہ بٹھلایا, تو پھر جب صحیح صحیح بیٹھنا سیکھ لیا تو فکر ہوئی کہ کب تک دوسروں کا سہارا لوں گا. تو ہمت کر کے گھر کے باہر بیٹھک تھی, اس میں دمائیاں رکھ کر بیٹھ گیا. اللہ تعالیٰ پر پھر بھروسہ کر کے, اور اللہ تعالیٰ نے پھر سے ہمت کے ساتھ روزی بھی دی. میری پیاری بیوی ہاتھوں پر اٹھا کر باہر دکان پر بٹھا جاتی اور پھر شام کو لے جاتی. ایسے ہی پھر سے ایک نئی زندگی کا آغاز کیا. بس فرق یہ تھا کہ معذوری والی زندگی شروع ہوئی اور بچوں کو سکول داخل کرا دیا. والدہ صاحبہ بہت دعائیں دیتی تھی. سن 1990 میں والدہ کا انتقال ہو گیا. اللہ تعالیٰ آپ کی قبر پر رحمت نازل فرمائے, آمین. والد صاحب نے بھی 93 میں وفات پائی, حق تعالیٰ ان کی مغفرت فرمائے, آمین. مجھے سکون ہو گیا, پتھری ہو گئی, جس کا 1991 میں پیشن ہوا اور 1992 میں بی پی ہائی ہو گیا, جس کا علاج شروع کیا, تاحال جاری ہے. جان دی اسی کی تھی, حق تو یہ ہے کہ حق ادا نہ ہوا. یہ بھی تاحال ٹھیک نہیں ہوئی, نہ خوش تو خوش بود بر جان من, دل فدا یار دل رنجان من. اب حالت یہ ہے کہ ٹوٹی ہڈیاں اور بیٹ سوز کی وجہ سے اکثر بخار رہتا ہے, اس کے لیے بھی دوائی چلتی رہتی ہے. یہ کہانی لکھنے کا مقصد یہی ہے کہ اس تمام تر مشکلات اور مصیبت اور معذوری کے باوجود تقریباً 25 سال دکان چلائی, اللہ تعالی نے ہمت دی اور اللہ تعالی نے مدد فرمائی, جس کی وجہ سے یہ سفر طے ہوا. اب الحمدللہ بیٹا محمد شاہد اقبال نے دکان سنبھالا ہوا ہے اور بڑی بیٹی قرآن مجید کی حافظہ ہے, رقیہ اقبال نام ہے, اور چھوٹی بیٹی اسماء اقبال یہ عالم دین متین ہے. بڑی بیٹی شادی شدہ ہے, اس کے 4 بچے ہیں اور بیٹے کی بھی شادی کی ہے. میرے بیٹے شاہد اقبال کو اللہ تعالیٰ نے ایک بیٹی عطا فرمائی تھی, وہ تقریباً 2 ماہ کی عمر میں فوت ہو گئی. اس گھر میں بہت مدت کے بعد بچے کے رونے کی آواز سنی تھی. اللہ تعالیٰ سے دعا ہے कि मेरे बेटे को नेक बेटा अता फरमाए, आमीन। मैंने मुख्तसर हालात बयान किए, अगर बंदा हिम्मत करे तो खुदा जरूर मदद करता है। जिंदा तो नहीं अता है तू, दर बखुशी फिदा है तू, जाम शुद्धा मुबतला है तू, हर से को नहीं रजा है तू। अब ये दुआ है कि हक ताला हर मुसलमान को नेकी और इत्तेहाद व अखलाक की तौफीक अदा फरमावे, आमीन।
अच्छा ये बताइए, अच्छा। ये आपने बच्चे के रोने की बात की तो पीछे से बच्चे के रोने की आवाज आ रही थी, बच्चा कौन है?
ये बच्चा पोता है, अल्लाह ताला ने दुआ कबूल फरमाई है, पोता दिया अल्लाह ने।
अच्छा, तो जब आपने कहानी लिखी और जब हमने रिकॉर्ड की तो इसके बीच में माशाल्लाह से आपके घर में इजाफा हुआ, पोता आ गया।
अल्हम्दुलिल्लाह, अल्हम्दुलिल्लाह, जी जी।
तो क्या नाम है बच्चे का?
पोता का नाम है मोहम्मद अनस।
तो अब आप खुश हैं बहुत?
जी अल्हम्दुलिल्लाह, बहुत खुश हैं, आप दुआ में।
अच्छा, तो आपकी आपकी इस पूरी कहानी से ये पता लगा कि आपकी बेगम बड़ी हिम्मत वाली है।
बड़ी हिम्मत वाली है, हाँ, बहुत बहुत, बिल्कुल बिल्कुल।
तो क्या नाम क्या है उनका?
उनका नाम है कनीज फातिमा।
कनीज फातिमा, अच्छा। तो बहुत मुझे खुशी हुई कि आप कमाल के इंसान हैं आप, और ये अंदाजा हुआ कि आप बड़े बाजौक हैं, आप बड़े बरमौका शेर पढ़ते हैं फारसी और अरबी उर्दू के।
तो बस जी, अनेक लोगों की सोबत हो रहा है, बहुत तो कुछ नहीं है।
प्रोग्राम खताब के हर इतवार को पाकिस्तान में रात 9 बजे से 10 बजे तक और भारत में रात 9:30 बजे से 10:30 बजे तक मखसूस मौजूदात पर माहिरीन अपने ख्यालात का इजहार करेंगे और आप फोन करके उनसे सवाल भी कर सकते हैं। फेसबुक पर भी आप मौजू के बारे में अपने ख्यालात का इजहार कर सकते हैं। सुनिए अपने खतों के जवाब, ईमेल और फेसबुक के पैगाम मुदस्सरा मंजर के साथ। वॉइस ऑफ अमेरिका के प्रोग्रामों के बारे में अपनी राय दीजिए और शामिल हो जाइए हमारे लाइव शो में। मुफ्त कॉल करने के लिए हमारा नंबर है 0800-777-89।
अगर मालूमात का खजाना और एनसाइक्लोपीडिया का नाम है तो वॉइस ऑफ अमेरिका के प्रोग्राम है। अगर किसी को माँ की गोद का प्यार नहीं मिला, अगर वो चाहता है जिंदगी में मिले, तो वो रेडियो है।
जो चीज किसी को अच्छा लगता है तो हमेशा तक सुनता रहता है।
माशाल्लाह आपके सब प्रोग्राम काबिले तारीफ हैं, बहुत अच्छी मालूमात होती है, पूरी दुनिया की खबरें देते हैं, हम लोग बहुत पसंद करते हैं।
फेसबुक पर राब्ते के लिए लॉगिन कीजिए facebook.com/listenersletter और ईमेल के लिए पता है urduletters@voanews.com।
और सामीन, इसके साथ ही हमारे आज के प्रोग्राम मेरी कहानी का वक्त ख़त्म होता है। इंतज़ार रहेगा आपकी और भी बहुत सी कहानियों का। आज का प्रोग्राम आपको थोड़ा सा मुख्तलिफ लगा होगा और मेरी ख्वाहिश है कि ऐसी ही कहानियाँ कुछ और भी हम प्रोग्राम में पेश कर सकें, उन्हें शेयर कर सकें। तो ज़रूर आप कहानियाँ भेजिए, और अगर ऐसी किसी कहानी की आपको ख़बर हो तो उनका फ़ोन नंबर और कॉन्टेक्ट मुझे भेजिए ताकि मैं उनसे रब्ता कर सकूँ। शहनाज अजीज को इजाजत दीजिए, खुदा हाफिज।
اس پروگرام میں جو نقطہائے نظر پیش کیے گئے وہ خالصتاً ہمارے مہمان شراکا کے تھے، اور وہ وائس آف امریکہ کے موقف یا امریکی حکومت کی پالیسی کی نمائندگی نہیں کرتے۔
جب ریڈیو ہو دور اور خبریں ہوں اہم، تو آئیے ہماری ویب سائٹ اردو voa.com پر۔
जब टीवी सामने ना हो और आपको जानना हो तो और कहीं ना जाइए, urduvoa.com पर आइए। दिन भर की अहम शहर सुर्खियाँ, ताज़ा तरीन खबरें सब मिलते हैं urduvoa.com पर। अमेरिका और जनूबी एशिया में फैली रेडियो और टीवी के तजुर्बाकार सहाफियों की टीम आपको 24 घंटे बाखबर रखती है। इस पते को याद रखिए, www.urduvoa.com।
अमरीकी रियासत फ्लोरिडा के साहिल से हाल ही में टकराने वाले समुद्री तूफान माइकल ने साहिली शहर मैक्सिको सिटी को सफाहस्ती से मिटा दिया है। तूफान को गुजरे एक हफ्ते को होने को है, लेकिन अब तक शहर में इमदादी टीमें नहीं पहुंच पा रही और फौज फंसे हुए लोगों को बचाने के लिए कोशा है। इन इमदादी टीमों में मुस्लिम रजाकारों की टीमें भी शामिल हैं, जिन्होंने पनामा सिटी और करीबी शहरों में इमदादी सरगर्मियां शुरू कर दी हैं। समुद्री तूफान हरिकेन माइकल अमरीकी तारीख के बड़े तूफानों में से एक था, जिसके दौरान बैक वक्त 155 मील की रफ्तार से तूफानी हवाएं साहिल से टकराई और साथ ही कई फुट बुलंद समुद्री लहरें भी शहर पर चौड़ दौड़ी, जिससे दोनों शहरों को पहुंचने वाले नुकसान का तखमीना तकरीबन 8 अरब डॉलर लगाया जा रहा है। जबकि पड़ोसी रियासत जॉर्जिया में 30 लाख एकड़ जमीन पर कपास की खड़ी फसल तबाह हो गई है। तूफान से होने वाली बड़े पैमाने की तबाही के बायस अब तक 6 लाख से ज्यादा लोग बिजली से महरूम हैं और इन इलाकों में खाने पीने की अशिया की सप्लाई भी मामूल के मुताबिक बहाल नहीं हो सकी है। ऐसे में दिगर फलाही तंजीमों के साथ मुसलमान रजाकार भी इलाके में इमदादी सरगर्मियों के लिए पहुंच गए हैं। फलाही तंजीम इकना रिलीफ के डायरेक्टर अब्दुल रऊफ इन रजाकारों में शामिल हैं, जिनका कहना है कि इलाके में सूरत हाल अब तक नहायत संगीन है। अब्दुल रऊफ कहते हैं,
पिछले 10 साल से इकना रिलीफ के साथ डिजास्टर रिस्पॉन्ड कर रहा हूँ। मैंने इससे पहले कभी इतना बड़ा डिजास्टर एक साथ नहीं देखा। इसमें टोर्नेडो और हरिकेन एक साथ हिट किया है। एक शहर में 155 माइल्स पर आवर के साथ जो हवाएं चल रही थी, वो एक दहशत का और एक खौफनाक मंजर था। जब हम शहर के अंदर घुसे, वो दरख्त जो है वो पोल के तारों के साथ लिपटे हुए हैं और छत घर वहाँ पर जो मौजूद थे उनकी छतें उड़ी हुई हैं और ट्रेन जो वहाँ पार्क थी, ट्रेन भी बिल्कुल एक साइड पे पलट के गिर गई है। और उस वक्त आलम यह है कि लोगों के पास गैस नहीं है, जब बेसिकली पावर नहीं है, इलेक्ट्रिकल पावर, तो कैसे गैस स्टेशन काम नहीं कर रहा है, तो गैस नहीं है। वहाँ पर लोगों को खाने की जितने भी फास्ट फूड रेस्टोरेंट है वो सब बंद है, इसलिए कि वो सप्लाई चेन पीछे से नहीं आ पा रही। और जब उनका ऑपरेशन बिल्कुल ख़त्म हो चुका है खाने पीने की सहूलत, बावजूद के वॉलमार्ट और केमार्ट के बड़े बड़े सुपर सेंटर्स हैं वो भी बंद है। अब उम्मीद है कि कुछ दिनों में खुल जाएंगे। अभी तक के मुताबिक जो अमवात हुई हैं 19 लोग जो अभी तक हलाक हुए हैं। इस
गैर सरकारी इमदादी तंजीमों के तरबियत याफ्ता रजाकार जहां मुतासरीन में खाने पीने की अशिया, पैम्पर, जनरेटर और कंबल तकसीम कर रहे हैं, वहीं गिरे हुए दरख्तों और घरों की सफाई भी इनके पेशे नजर है। अब्दुल रऊफ का कहना था,
हम खाना लेके गए और हम बाकी जनरेटर्स और गैस टैंक लेके गए हैं और फूड सप्लाई, हाइजीन और ब्लैंकेट, फ्लैश लाइट और वो चीज़ें जो डिजास्टर के एरिया में जरूरत होती हैं। उसके साथ साथ हमारा एक मोबाइल क्लिनिक है जो हम हर डिजास्टर में यूज़ करते हैं। जो सबसे बड़ी इस वक्त नीड है वहाँ पर, जो घरों को ज़्यादा नुकसान हुआ है, दरख्त गिरे हैं बहुत सारे लोगों के घरों में, तो जो हमारी चेन सॉ की टीम है वो वहाँ पर इंशाल्लाह मौजूद है।
मुतासर इलाकों में सेहत का मसला भी संगीन सूरत अख्तियार कर गया है। ऐसे में मुसलमान डॉक्टर्स भी मुतासरीन के लिए पहुँच रहे हैं। टेक्सास में रहने वाले डॉक्टर उजैर ने मुतासर इलाकों में मोबाइल क्लिनिक्स कायम किया है। हमने इनसे जानने की कोशिश की कि इन्हें किस तरह के मसाइल का सामना है। डॉक्टर उजैर का कहना है,
मसाइल ज़्यादातर जो फ्लू है और उसके अलावा माइनर इंजरीज हैं और इसके अलावा जो लोगों के पास दवाइयाँ ख़त्म हो गई, जो उनको दवाइयों की ज़रूरत है, जैसे मैंने जिक्र किया इंसुलिन का इनहेलर हैं और ब्लड प्रेशर की दवाएं हैं, एंटीबायोटिक खासतौर पे फ्लू के लिए दवाएं जो हैं ये अपने साथ लेकर आएं।
फ्लोरिडा में आने वाले तूफान की तबाही के असरात देरपा होंगे। ऐसे में जहां हुकूमत बहाली के लिए कोशा है, वहीं आवाम में भी ये जज्बा देखा जा सकता है। वो आगे बढ़कर मुतासिन की मदद के लिए कोशिश कर रहे हैं। इसके बावजूद मुतासरा इलाकों की मुकम्मल बहाली में बरसों लग सकता है। अस्वर इमाम, उर्दू वीओए, वाशिंगटन।
वीओए उर्दू अब आपके हाथ में।
پڑھیے، دیکھیے، سنیے، سیو کیجیے، فالو کیجیے۔
دور جانے کی ضرورت نہیں، وی او اے اردو کی اہم ترین خبریں اور بریکنگ نیوز کی لائیو سٹریمنگ ویڈیوز اب آپ کی ہتھیلی میں ہیں۔
آئی فون کے لیے خصوصی طور پر تیار کی گئی اردو وی او اے کی خصوصی ایپ ڈاؤن لوڈ کیجیے، جو اب ایپ سٹور پر بھی دستیاب ہے۔
وی او اے اردو اب آپ کے ہاتھ میں۔